This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
युवा संसार कार्यक्रमको पर्खाइमा रहनुभएका तमाम आदरणीय श्रोताहरूमा म देवी पोखरेलको हार्दिक अभिवादन स्वीकार्नुहोस्। आजको कार्यक्रम 29 जुन 2014 कार्यक्रम हो र अहिले 5:30 बजिसकेको छ साँझको, र यो समय युवा संसार कार्यक्रमको हो। रेडियो एडलेड 101.5 मेगाहर्जको तरंग रेडियो .adelaide.edu.au मार्फत संसारभर लाइभ तपाईँहरू सुन्न सक्नुहुनेछ भने फुर्सदको समयमा हामीलाई रेडियो हाम्रो युवा संसार रेडियो कार्यक्रमको वेबसाइट युवा संसार.com सुन्न सक्नुहुन्छ भने ipjournal.com लगायत आइट्युन्समा पनि सुन्न सक्नुहुनेछ। हजुर, आज असार 15 29 जुन भनिहालेँ, असार 15 नेपालीको मिति अनुसार असार 15 परेको छ। सम्पूर्ण नेपालीहरूलाई, विश्वभर छरिएर रहनुभएका नेपालीहरूलाई असार 15 हार्दिक मंगलमय शुभकामना। तपाईँले आज दही चिउरा खाएर असार 15 मनाउनुभयो होला, यहाँलाई असार 15 मुरी मुरी शुभकामना दिन चाहन्छु। र आजको सामग्रीहरूमा गुगलका एक कर्मचारीकी सानी छोरीले गुगललाई लेखेको चिठी र गुगलको जवाफ प्रस्तुत गर्नेछु भने फुटबलको मौसम छ, फुटबल सम्बन्धी रमाइला अनि रोचक सामग्रीहरू छन् मसँग। साथै समय रहेमा अन्य रमाइला जानकारीका साथसाथै सुमधुर नेपाली पप तथा आधुनिक गीतहरू सुनाई तपाईँहरूलाई भरपूर मनोरञ्जन दिलाउने कोसिस गर्नेछु। श्रोताहरू रेडियो सेट छोडेर कहीँ पनि नजानुहोला। कार्यक्रम युवा संसार अब शुरू गर्दछु एउटा सांगीतिक कोसेलीबाट। सांगीतिक कोसेली मसँग रहेको छ। पहिलो सांगीतिक कोसेली सरगम एल्बमबाट भुटानी उदयमान संगीतकार सुमन योञ्जनको संगीतमा लेखनमा भनौँ शब्दमा रोशन साई ठकुरीको संगीत, माफ गर्नु श्रोताहरू, उदयमान गीतकार हुनुहुन्छ भुटानी उदयमान गीतकार सुमन योञ्जन र रोशन साई ठकुरीको संगीतमा प्रमोद खरेलको आवाजमा यो कस्तो परित्याग।
कस्तो परित्याग हो तिम्रो सानो पार्वतीले शिवको लागि गरे जस्तो, यो कस्तो परित्याग हो तिम्रो सानो पार्वतीले शिवको लागि गरे जस्तो, फेरि त्यो कस्तो बलिदान हो तिम्रो सानो शहीदले मातृभूमिसँग गरे जस्तो, यो कस्तो परित्याग हो तिम्रो सानो पार्वतीले शिवको लागि गरे जस्तो। अझै पनि सोच भन्छु तिमीलाई मलाई अपनाई न निम्त्याऊ दुखलाई, अझै पनि सोच भन्छु तिमीलाई मलाई अपनाई न निम्त्याऊ दुखलाई, फरक हुन्छ सानो झुपडी महल आउँछ होला कुनै दिन प्यास्न मेटिने पल, यो कस्तो परित्याग हो तिम्रो सानो पार्वतीले शिवको लागि गरे जस्तो कति निसल कोमल मन के धनी काड़ा पनी फूल देखने तिम्रो बानी कति निसल कोमल मन के धनी काड़ा पनी फूल देखने तिम्रो बानी तिमी ताल हौ हृदय तिर्खा मेट्ने गहिरेर कमल शिरमा फुलाउने यो कस्तो परित्याग हो तिम्रो सानो पार्वतीले शिवको लागि गरे जस्तो फेरि त्यो कस्तो बलिदान हो तिम्रो सानो शहीदले मातृभूमिसँग गरे जस्तो यो कस्तो परित्याग हो तिम्रो सानो पार्वतीले शिवको लागि गरे जस्तो
यो कस्तो परित्याग हो पार्वतीले शिवको लागि गरे जस्तो सुमन योञ्जन भुटानी गीतका सुमन योञ्जनको गीत रोशन साई ठकुरीको संगीतमा प्रमोद खरेलको आवाजमा तपाईँले निकै सुमधुर गीत सुन्नुभयो यो निकै रमाइलो गीत रहेको थियो तपाईँको लागि मैले पहिलो सांगीतिक कोशेली प्रस्तुत गरेको थिएँ श्रोताहरू आफ्नो बर्थडे अथवा जन्मदिन पर्दाखेरि कुन बाबुलाई चाहिँ घरमा बस्न रहर लाग्दैन यानि कि आफ्ना छोराछोरीको बर्थडे भयो अथवा आफ्ना आफ्नै पनि बर्थडे जन्मदिन भयो भने कुन चाहिँ छोराछोरीलाई चाहिँ बस्न मन लाग्दैन होला श्रोताहरू घरमा र यानि कि छोराछोरीको बर्थडेमा बाबुले बाबुको बर्थडेमा छोराछोरीले घरमा मन बस्न पर्दैन त्यसै गुगलमा हजारौं कर्मचारी छन् र एक कर्मचारीकी छोरीले एउटा साहस गरेकी छन् कि आफ्ना बुवालाई चाहिँ उहाँको स्वयंको बर्थडेमा चाहिँ जन्मदिनमा चाहिँ छुट्टी दिनुहोस् भनेर गुगललाई पत्रचार गरेकी छन् कहिलेकाहीँ सानो तिनो पलले पनि ठूलो फरक पार्दछ श्रोताहरू अनि मिठो पुरस्कार पनि पाउँदछ यसको एउटा उदाहरण भएको छ सिलिकन भ्यालीका नामले विख्यात अमेरिकी सहर सान फ्रान्सिस्को स्थित इन्टरनेट कम्पनी गुगलका एक मेहनती कर्मचारीलाई किनकि आफ्नो छोरीले रोजगारदाता विशाल गुगललाई आफ्नो पक्षमा चिठी लेखेकी छन् गुगलका ती कर्मचारी कि क्याटी नामकी छोरीले लेखेको बाल सुलभ चिठीका कारण उनले एक साताको छुट्टी पाएको लोकप्रिय अमेरिकी अनलाइन पत्रिका हफिङटन पोस्टले जनाएको छ श्रोताहरू केटीले इन्टरनेट संसारमा प्रसिद्ध कम्पनी गुगलमा काम गर्ने आफ्ना बुबाको जन्मदिन मनाउन साप्ताहिक विदा बाहेक एक दिन छुट्टी माग्दै बुबाका हाकिमलाई चिठी पठाएकी छन् सानी बच्चीले यस्तो चिठी लेखिन् गुगललाई प्यारो गुगल मेरो बुबा तपाईँ कहाँ काम गर्नुहुन्छ सातामा उहाँले पाउने छुट्टी भने शनिबार एक दिन मात्रै हो यसपालि बुबालाई अर्को दिन छुट्टी चाहिएको छ कृपया उहाँलाई बुधबारको दिन छुट्टी मिलाइदिनु न केटीले यति मात्र लेखिनन् उनले हरियो रङले पत्रको अन्त्यमा थपेकी छन् बुधबार बुबाको जन्मदिन हो तपाईँले थाहै छ अहिले गर्मीयाम चलिरहेको छ केटीले लेखेको यो चिठी गुगलका सिनियर डिजाइन म्यानेजर डानियल सिप्लाकोफको हातमा पर्यो केटीको बालसुलभ लेखाइले सिप्लाकोफको मन पगालेछ कलिला हातले किरिमिरी अक्षरमा लेखिएको चिठीको जवाब सिप्लाकोफले आफ्नै हस्ताक्षरमा दिएका छन् उनले जवाफमा यस्तो लेखे प्यारी केटी तिम्रो विचारपूर्ण अनुरोधका लागि धेरै धेरै धन्यवाद। तिम्रा बाबु आफ्नो काममा निकै मेहनती हुनुहुन्छ। उहाँले गुगलका साथै विश्वभरका करोड़ौं मानिसका लागि सुन्दर मनोहर डिजाइन गर्नुभएको छ। उहाँको जन्मदिन र गर्मीयाममा बुधबार विदाको महत्व ध्यानमा राख्दै हामीले तिम्रा बाबुलाई जुलाईको पहिलो साताभरि छुट्टी दिएका छौं, रमाइलो गर भनेर चाहिँ डानियल सिप्लाकोफले आफ्नै हस्ताक्षरमा केटीलाई जवाफ दिएका छन्। उनले चिठीको जवाफमा यसो लेख्दै केटीले लेखेकै रंगसँग मिल्दोजुल्दो रंगले रंगको कलमले आफ्नो हस्ताक्षर गरेका छन्। फुच्ची केटीको अनुरोधात्मक अनि भावनात्मक चिठी र सिप्लाकोफले मीठो अनि सोही अनुसारको स्वीकारोक्ति बहन जवाफका तस्विर विश्वभर सामाजिक सञ्जालमा फैलिएका छन्। केटी र उनका बाबुको परिचय भने सार्वजनिक गरिएको छैन, उनीहरूको गोपनीयताको सम्मान गरिएको छ। केटीको उमेर पनि खुलाइएको छैन, तर चिठी भने बाल मनोविज्ञानले भरिएको छ। श्रोताहरू, केटी गुगलको यो रोचक पत्रचारले विश्वभरका कयौं अनलाइन र अखबारमा ठाउँ पाएको छ। हुन त केटी र गुगलबारे रमाइलो समाचार सार्वजनिक भएपछि कतिपयले यसलाई प्रचारबाजीका लागि प्रोपागान्डा भनौँ हत्कण्डाका रूपमा समेत लिएका छन्। गुगलले भने हफिङटन पोस्ट र द ब्लेजलाई पत्रचार सत्य भएको र सम्बन्ध कर्मचारीलाई एक साता बिदा दिएको पुष्टि गरेको छ। मैले केटीको चिठी पाएपछि जवाब लेखेको हुँ, पत्रचार साँचो हो, उनी हाम्रो टीमका एक महत्वपूर्ण सदस्य हुन्, उनलाई हामीले विदा मनाउन छुट्टी दिएका छौं, सिप्लाकोफले हफिङटन पोस्टसँग भनेका छन्। उनको ट्विटरमा पनि अहिले यसैको चर्चा छ। उनलाई धेरैले आफ्ना कर्मचारीको भावना बुझेकोमा बधाई र धन्यवाद दिएका छन्। हेर्नु श्रोताहरू, एउटा भावुक तथा अनुरोधात्मक चिठी, एउटा सानी बच्चीको चिठी, गुगलले त्यसलाई सत्य मानेर आफ्ना बाबुका लागि लेखेको चिठीको रिप्लाई पनि दिएर उसलाई छुट्टी पनि दिएको छ। एउटा सानो प्रयास छोरीको किरिङ मिरिङ अक्षरले लेखेको चिठीको कारणले गर्दाखेरि उनका बाबुले बुधबार मात्रै नै एक साताको छुट्टी गर्मी मनाउनका लागि छुट्टी पाएका छन्। सदा निकै रमाइलो लाग्यो सामग्री त्यसैले प्रस्तुत गरे, तपाईँलाई पनि रमाइलो लाग्यो होला। अब यस पश्चात म तपाईँलाई एउटा गीत सुनाउँछु। यो गीत रहेको छ सौगात सायर र साथमा पनि आवाज रहेको छ माधवी हरियालको तिमी फुल्यौ कतै। निकै भावुक गीत रहेको छ तिमी फुल्यौ कतै। पश्चात फुटबलका निकै रोचकिला सामग्रीहरू तपाईँको लागि प्रस्तुत गर्नेछु।
कतै म फुली कतै तिमी फुल्यौ कतै म फुली कतै जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ तिमी फुल्यौ कतै म फुली कतै तिमी फुल्यौ कतै म फुली कतै जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ कतै तिमी झर्यौ कतै मझरे कतै यहाँ झरे पनि हाम्रो वेदना मिल्दो रहेछ यहाँ झरे पनि हाम्रो वेदना मिल्दो रहेछ
तिमी फुले कतै म फुले कतै जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ सौगात सायर र माधवी अरियालको सुमधुर आवाजमा निकै रमाइलो गीत तपाईँलाई प्रस्तुत गरेँ श्रोताहरू. अब भने म विश्वकपतिर तपाईँलाई अलिकति ढल्काउँदैछु. विश्वकप त भइ नै रहेको छ, त्यसका साथसाथै आगामी हप्तादेखि जुलाई महिना सुरु हुन्छ जहाँ छुट्टीको महिना छ, जाडोको महिना. यसको मौका पारेर हाम्रो भुटानी समुदायमा पनि एउटा पर्व आइरहेको छ, त्यो हो एउटा भुटनिस युथ फेस्टिभल र फुटबल टुर्नामेन्ट सिडनीमा हुन गइरहेको छ. तिनदेखि छ जुलाईसम्म यहाँबाट पनि विभिन्न कार्यक्रममा सहभागी हुन र फुटबल खेलमा सहभागी हुन चाहिँ खेलाडीहरू त्यहाँ गइराख्नु भएको छ. र त्यसका साथसाथै अहिले चाहिँ हामी ब्राजिलमा भइरहेको फुटबल खेलमा रमिरहेका छौँ, कसले जित्छ बाजी हानिरहेका छौँ, आफ्नो फेभराइट टिम चुनिरहेका छौँ, यसले जित्छ भनेर साथीभाइसँग चाहिँ होडबाजी गरिरहेका छौँ श्रोताहरू. र मैले अस्ति नै पनि भने तपाईँलाई केही जानकारीहरू अस्तिको कार्यक्रममा पनि दिएको थिएँ, निकै रमाइला जानकारीहरू, या मैले भन्न खोजेको कसले कति गोल गर्यो, कसले गोल्डन बुट पाउँदैछ, कसले कसको गेम छ, त्यो बारे होइन जानकारी श्रोताहरू, किनभने तपाईँले पक्का पनि स्मार्टफोन को एकदमै अहिले अभिन्न साथी भएको छ, त्यहाँबाट जानकारी पाइसक्नुभएछ. ककसको खेल छ, ककसले जितिरहेको छ, ककसको कति अहिले कुन राउन्ड चलिरहेको छ भन्ने श्रोताहरू. तर मैले प्रस्तुत गर्न खोजेको चाहिँ हालसम्म भएका रोचकिला विश्वकपका काण्डहरू, जो रमाइला पनि छन्, जो टिमलाई घातक पनि भएका छन्, कसैले चाहिँ त्यसको फल पनि राम्रो पाएका छन्, नराम्रो पनि पाएका छन्, त्यसबारे कुरा गर्छु. अङ्ग्रेजीमा भन्दाखेरि स्क्यान्डल्सहरू भन्छ. ब्राजिल लगायत विश्व यतिखेर विश्वकपमा उत्कृष्ट गोल, रोमाञ्चक खेल र उत्साहजनक वातावरणमा रणबुल्ल भएको छ. तर यसमा अघिल्ला विश्वकपमा जस्ता चर्चित स्क्यान्डल वा काण्ड भने भएका थिएनन्. तर अरुगेका स्ट्राइकर लुइस सुआरेजले इटालीका जोर्जियो चिलेनीलाई ठोकेर त्यसलाई पनि पूरा गरिदिए, यसमाली पनि एउटा स्क्यान्डल भएको छ. यहाँ केही अरू यस्ता घटना खेलाड़ीहरूले गरेको काम र रेफ्रीको गल्तीलाई समेटिएको छ र अब चर्चा गरौं यस्ता केही स्क्यान्डलहरू यस्ता काण्डहरू जसले दर्शकहरूलाई जसले फुटबल फ्यानहरूलाई रमाइलो पनि बनाएको छ कसैलाई दुखित बनाएको छ कसैलाई निकै नै घातक पनि भएको छ श्रोताहरू अब यस्तो एउटा स्क्यान्डल तपाईँको लागि ल्याउँछु ह्यान्ड अफ गड भन्ने स्क्यान्डलको नाम दिएको छ जो चाहिँ जसमा चाहिँ अर्जेन्टिनियन महाखेलाडी डिएगो म्याराडोना सम्मिलित हुनुहुन्छ अर्जेन्टिनाका डिएगो म्याराडोना विश्वकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन् पेलेलाई चुनौती दिने स्टारका रूपमा परिचित छन् उनी म्याराडोनाको सबैभन्दा स्मरणीय क्षण थियो मेक्सिकोमा सन् 1986 यानि 1986 भएको विश्वकप क्वार्टर फाइनल खेल उनले इङ्ल्यान्ड विरूद्ध खेलमा उफ्रदै बललाई हातले पोस्टको दिशा दिएका थिए र खेलमा अर्जेन्टिनालाई 1-0 अग्रता दिलाए उनको त्यो हरकतले इङ्ल्यान्डका खेलाड़ी समस्यामा परेका थिए तर ट्युनिसियाका रेफ्री अली बिन नसारले म्याराडोनाले हेड मार्फत गोल गरेको सोचेर गोल दिए यो खेल इङ्ल्यान्ड र अर्जेन्टिना बीचको फकल्यान्ड युद्धपछि भएको थियो गोलपछि म्याराडोनाले त्यो ह्यान्ड गोल नभएर ह्यान्ड अफ गड भन्दै व्याख्या गरेका थिए निकै रोचकिलो व्याख्या गरेका थिए उनले उत्कृष्ट खेलाडी म्याराडोनाले केही समयपछि एक्लै बललाई सेन्टरबाट लगेर अविस्मरणीय गोल गरेका थिए त्योसँग अर्जेन्टिनाले इङ्ल्यान्डलाई 2-1 पराजित गर्यो अनि पछि अर्जेन्टिनाले नै विश्वकप जित्यो एउटा स्क्यान्डल यो थियो ह्यान्ड अफ गडको संज्ञा दिएको छ त्यो चाहिँ म्याराडोनाको आफ्नो भाषा रहेको थियो त्यस्तै अर्को एउटा रोचकिलो काण्ड रहेको छ जो चाहिँ मैले अस्तिको पालि पनि एउटा प्रविधि कसरी यसपालिको विश्वकपमा के प्रविधि भित्राइएको छ भन्ने विषयमा पनि त्यसलाई अलिकति सम्मिलित गरेको थिएँ त्यो पनि एउटा स्क्यान्डलको रूपमा त्यो पनि एउटा काण्डको रूपमा चाहिँ अहिलेसम्म फिफाको इतिहासमा जीवित रहेको छ गोल लाइन र रिप्ले हुने प्रविधि आउनु निकै अघि जियोफ हर्सले विश्वकपमा रोमाञ्चक गोल गरेका थिए त्यो गोल सन् 1966 विश्वकपको फाइनलमा पश्चिम जर्मनी विरूद्ध गरेका हुन् त्यो खेल इङ्ल्यान्डले 4-2 जितेको थियो खेलको अतिरिक्त समयमा खेल 2-2 बराबरीमा भएको थियो हर्सले जोरदार प्रहारको बल क्रस बारमा लागेर फर्किएको थियो तर त्यो बलले लाइन क्रस गर्यो वा गरेन त्यस बेलाको प्रश्न थियो इङ्ल्यान्डका खेलाडीले बलले लाइन क्रस गरेको बताएका थिए भने जर्मनीका खेलाडीले क्रस नभएको त्यस बेला सोभियत युनियनका रेफ्री थिए जसले त्यो गोल दिए तर जर्मनीले त्यो कुरालाई माफ गरेन अहिले अध्ययन गर्दा त्यो गोल थिएन त्यसै कारणले यस्ता काण्डहरू नहोस् भनेर यसपालिको फिफा वर्ल्ड कपमा चाहिँ जीएलटी यानि कि गोल लाइन टेक्नोलोजीको प्रविधि चाहिँ यसपालि भित्राइएको छ यसको बारेमा मैले तपाईँलाई पहिला पनि बताइसकेको थिएँ श्रोताहरू अर्को पनि यो पनि त्यतिखेर कुरा गरिएको थियो जो चाहिँ गोल हुनु पर्थ्यो त्यो भएन अघि चाहिँ त्यो नभएको गोल पनि भयो र अहिले चाहिँ त्यो गोल हुनु पर्थ्यो त्यो भएको थिएन विभिन्न प्रविधिहरू त्यतिखेर थिएनन् व्यक्तिगत रूपमा एक रेफ्रीले एकपटक गल्ती गर्नु भनेको फरक कुरा हो तर खेल अवधिभर नै एकै टिमको तर्फमा निर्णय गर्नु त्यो चाहिँ षड्यन्त्र नै हुन जान्छ इक्वेडरका रेफ्री बायरन मोरेनोले सन् 2002 इटाली विरूद्ध गरेको निर्णय निकै अविस्मरणीय रहेको थियो नकआउट चरणमा घरेलु टिम दक्षिण कोरिया र इटालीले खेलेका थिए शुरूआतमै इटालीका स्ट्रागरलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए त्यसबेला टोटीलाई रेफ्रीले आफैले जानी जानी लडेको आरोपमा कार्ड देखाएका थिए त्यसपछि अतिरिक्त समयमा पनि रेफ्रीले डामियानो टमामासीको गोल्डेन गोललाई मान्यता दिएनन् सन् 2011 मोरेनोलाई अमेरिकामा लागुपदार्थ हिरोइनको कारोबारको आरोपमा 2 जेल चलान गरिएको थियो अब अर्को एउटा तपाईँ हामीले देखेको निकै अहिलेसम्म जीवित काण्ड 2006 विश्वकपको एउटा हो जसमा चाहिँ फ्रान्सका भेटरन खेलाडी जिनेदेन जिदानले इटालीका मार्को माटेरेजीलाई चाहिँ हेडबट गरेको काण्ड सन् 2006 विश्वकपमा फ्रान्सका प्लेमेकर जिनेदेन जिदानले इटालीका खेलाडीको छातीमा टाउकोले हानेका थिए फ्रान्सले इटाली विरूद्ध फाइनल खेलिरहेको थियो इटालीका मार्को माटेराजीले जिदानको बहिनीका बारेमा अपशब्द बोलेका थिए रिसले चुर भएका जिदानले माटेराजीको छातीमा हाने खेल ट्राइब्रेकरमा पुगेको थियो इटालीले ट्राइब्रेकरमा विश्वकपको ट्रफी 4 पटक उचालेको थियो जहाँ फ्रान्स पराजित भएको थियो यो पनि अर्को एउटा स्क्यान्डल रहेको थियो अर्को पनि एउटा फेरि म्याराडोना सम्मिलित अर्को स्क्यान्डल रहेको छ कोकिनको प्रयोगका कारण म्याराडोनालाई खेलबाट प्रतिबन्ध लगाएको थियो त्यो बेला उनी इटालीमा क्लब फुटबल खेल्थे। प्रतिबन्ध सकिएपछि म्याराडोना सन् 1994 विश्वकप खेल्न अमेरिका गएका थिए, तर उनी फेरि डोपिङमा फेल भए। त्यो सँगै उनी प्रतियोगिताबाट बाहिरे। म्याराडोनाले त्यसपछि अर्जेन्टिनी टेलिभिजनसँग भनेका थिए, उनीहरूले मलाई फुटबलसँग सन्यास गराए, मेरो मन भाँचिएको छ। तपाईँहरू श्रोताहरू, जानकारी गराइरहेको छु, विश्वकप फुटबलमा अहिलेसम्म भएका रोचकिला विवादास्पद काण्डहरूको बारेमा। र तपाईँ सुनिराख्नु भएको छ रेडियो एडलेटको कार्यक्रम युवा संसार 101.5 मेगाहर्जको तरङ्ग, radio.adelaide.edu.au मार्फत संसारभरलाई लाइभ, र तपाईँलाई साथ दिइरहेको छु म देवी पोखरेल। र अब अर्को तपाईँलाई एउटा काण्ड सुनाउँछु, त्यो चाहिँ सुमाकर को ट्याकल बारेमा। सुमाकर भन्ने बित्तिकै माइकल सुमाकर त होइनन्, उनी जर्मन खेलाडी नै हुन्। विश्वकपमा धेरै खतरनाक ट्याकल भएका छन्, तर केही यस्तो डरलाग्दो पनि छ जुन पश्चिम जर्मनीका गोलकिपर टोनी सुमाकरले फ्रान्सका प्याट्रिक पार्टिनोस्टन विरुद्ध गरेका थिए। त्यो खेल सन् 1982 को सेमिफाइनल थियो। सुमाकर अघि बढेर फ्रेन्च खेलाडीलाई प्रहार गरेका थिए, त्यसपछि बाटिस्टोन अचेत नै भए। त्यसबापत सुमाकरले कुनै पहेँलो कार्डको त कुरै नगरौं, फ्रान्सलाई फ्री किक पनि मिलेन, तर फाइनलमा इटालीले पश्चिम जर्मनीलाई हरायो। सुमाकरले 3 गोल खाए। त्यो हारलाई सबैले त्यसअघि गरेको गल्तीको सजायका रूपमा व्याख्या गरे। यो पनि एउटा टोनी सुमाकर सम्मिलित अर्को काण्ड रहेको थियो, जो चाहिँ फ्रान्स र जर्मनीको खेल बीचमा भएको अर्को काण्ड रहेको थियो। अब अर्को एउटा मसँग रहेको छ अन्तिममा, मिले महतो, जो हामी गेम फिक्सिङ भन्छौँ, त्यसको बारेमा अर्को एउटा स्क्यान्डल रहेको छ। त्यो कस्तो रहेको छ हेर्मै छ, तर यहाँ धेरै टिम हुन्छन् जसले खेल्नु अघि नै नतिजाको टुङ्गो लगाउँछन्। यस्तै लाजमर्दो खेल थियो पश्चिम जर्मनी र अस्ट्रिया बीच सन् 1982 अर्को खेल, समोचरणको खेलमा। त्यो खेलमा पहिले नै मिले महत्व भएको थियो। समोचरणको खेलमा जर्मनीले 1-2 गोलले जितेमा सबै टिम दोस्रो चरणमा पुग्थे। बराबरी भएमा अस्ट्रिया प्रतियोगिताबाट बाहिरिन्थ्यो। निकै क्लाइमेक्समा पुगेको खेल थियो श्रोता, र यहाँ मिले महत्व भएको यसबाट एउटा स्क्यान्डल फिफाले थाहा पायो। त्यतिखेर बराबरी भएमा अस्ट्रिया प्रतियोगिताबाट बाहिरिन्थ्यो भने अस्ट्रियाले जितेमा जर्मनी आउट हुन्थ्यो। निकै र रमाइलो उत्कर्षको बिन्दुमा पुगेको खेल थियो त्यतिखेर। उनीहरूलाई त्यो नतिजा चाहिने थाहा थियो, किनकि एक दिन अघि अल्जेरियाले चिलीलाई हराएको थियो। हिजो मात्रै हामीले चिलीको गेम हेऱ्यौँ, जो चाहिँ निकै ब्राजिललाई आछुआछु बनाएर अन्तिम समयमा पेनाल्टीमा मात्रै भएको थियो। त्यतिखेरको खेल म 1982 वर्ल्ड कपको कुरा गरिरहेको छु, जहाँ चाहिँ अल्जेरियाले चिलीलाई हराएको थियो। खेलमा जर्मनीले 10 मिनटमा 1-0 अग्रता लियो। त्यसपछि दुवै टिमले बललाई पास गर्दै र खेलाउँदै समय बिताए। कमेन्टेटरले कमेन्ट्री नै गर्न छाडेर हिँडेका थिए, तर फुटबल हेरिरहेकाले अरू नै हेर्न थाले। त्यो खेलपछि विश्वकपको समोचरणको अन्तिम खेल नै एक समयमा गर्न थालिएको थियो, किनभने यस्तै स्क्यान्डल नहोस् भनेर अन्तिम खेलहरू यसपालि पनि हामीले थाहा पायौँ। किन एकैचोटि भयो होला खेल? अहिले हामी अस्ट्रेलियाको कुरा गर्दाखेरि 1:30 भएका खेल 2 खेल थिए। यस्तै मिले मात्र नहोस्, म्याच फिक्सिङ नहोस् भन्ने कारणले गर्दाखेरि त्यसपछि चाहिँ फिफाले नयाँ एउटा सोच ल्याएर चाहिँ त्यो एउटा समस्याको समाधान गर्नको लागि चाहिँ त्यो उपाय निकालेको थियो श्रोताहरू। अहिले त मैले प्रस्तुत गरेँ विश्वकपमा हालसम्म भएका स्क्यान्डलको बारेमा, निकै रमाइला घटनाको कुरा गर्दै थिएँ तपाईँलाई। र यसपालिको चाहिँ सबभन्दा ठुलो घटना अघि सुरुमै यो जानकारी गराउँदा भने, लुइस सुआरेजको जर्जो चिलिनीलाई गरेको टोकाइको सम्बन्धी, र जसबाट लुइस सुआरेजले 9 अन्तर्राष्ट्रिय गेम र 4 महिनाको खेल बन्देज पाएका छन्। र अहिले समाचारमा आएअनुसार लुइस सुआरेजले आफ्ना वकिललाई भनिसकेका छन्, र उरुग्वे फुटबलले पनि त्यस निर्णयलाई चाहिँ अपिल गर्ने भनिसकेको छ। र हामी यसलाई फलो गर्दै जाउँ, के हुन्छ फाइनलसम्ममा थाहा हुन्छ, र यानि कि फाइनल यस खेलको यस विश्वकपको फाइनल पछि पनि त्यसको मुद्दा चलिरहन सक्छ श्रोताहरू। र फुटबलको निकै बेर कुरा गरेँ, अझै पनि कुराहरू छन् मसँग, निकै रमाइला पक्षहरू फुटबल विश्वकपका। र अब तपाईँलाई फुटबल विश्वकपबाट एकछिन विश्राम गराउँदै एउटा गीत सुनाउँछु अनिल सिंहको आवाजमा, आकाश की परी। भूल गरेछन् दैवले पनि आकाश कि परिला धरतीमा जारी अनिल सिंहको आवाजमा सुमधुर गीत र कार्यक्रम हो युवा संसार आइतबार 5:30-6:30 आउने कार्यक्रम यो नेपाली भुटानी नेपाली कार्यक्रम तपाईँ सधैँ यसलाई यही समयमा सुन्न सक्नुहुन्छ रेडियो एडलेडको रेडियो एडलेडमा 101.5 मेगाहर्जको तरङ्ग साथसाथै रेडियो .adelaide.eu मार्फत संसारभर लाइभ र तपाईँ पनि केही यसमा सहभागी बन्न चाहनुहुन्छ भने युवा डट संसार@hotmail.com सम्पर्क गर्न सक्नुहुन्छ र फेसबुक पेज पनि हाम्रो रहेको छ युवा संसार तपाईँले खोजेर जानकारीहरू अथवा प्रतिक्रियाहरू बढाउन सक्नुहुनेछ श्रोताहरू अहिले तपाईँलाई योभन्दा अगाडि मैले विश्वकपका स्क्यान्डलहरूको बारेमा जानकारी दिएको थिएँ अर्को एउटा रोचक खबर मसँग छ विश्वकपकै सम्बन्धी किनभने विश्वकपको कुरा नगरिरहन सकिन्न श्रोताहरू अहिले विश्व नै यसमा रणबल्ल भएको छ भुलिएको छ कहिले कहिले त मानिसहरूले एकदमै विभिन्न खेल विभिन्न देशका जर्सीहरू लाएर हिँडेको देखिन्छ र समर्थकहरू आफ्ना देशको समर्थन गरेर चाहिँ धोडबाजी गरेको देखिन्छ श्रोताहरू अहिले त्यही कारणले पनि समाचार माध्यमहरूको एउटा कुराको विषय नै फुटबल फिफा भएको छ र मैले पनि आजको कार्यक्रममा केही सामग्रीहरू रोचक सामग्रीहरू तपाईँहरूलाई जानकारी दिने कोसिस गरिरहेको छु र अब म भन्दछु अब एउटा तपाईँलाई जानकारी दिन्छु विश्वकपमा बोनस तलबको विवादको बारेमा यो पनि भएको छ श्रोताहरू यसपालिको विश्वकपमा यो यसमा चाहिँ दुईवटा अफ्रिकी मुलुकहरू सम्मिलित छन् विश्वकपमा अर्को अफ्रिकी मुलुक नाइजेरिया खेलाडी बोनस विवादमा परेको छ पूर्व सहमति अनुसार बोनस नपाएपछि खेलाडीले शुक्रबारको अभ्यास बहिष्कार गर्ने घोषणा गरे पनि समस्या समाधानको लागि राष्ट्रपति नै अघि सर्नु परेको थियो यो निकै ठूलो समस्या जस्तो किनभने खेलाडीहरूलाई बोनस यो गेम जित्यो भने उति दिन्छु पैसा भनेर चाहिँ कबल गरेको हुनसक्छ देशले देशको फुटबल संस्थाले फुटबलको एउटा अथोरिटीले त्यो नभएमा खेलाडीहरूले स्वतः नै त्यसका लागि विरोध गर्छन् र विरोध मात्रै होइन त्यस्तो कुराले चाहिँ उनीहरूलाई टेन्सन भएको कारणले मानसिक प्रभावले आफ्नो खेल सकुशल रूपमा चाहिँ प्रदर्शन गर्न नसक्ने अवस्था हुनसक्छ एउटा निकै ठूलो समस्याकै रूपमा देखा पर्यो यसपालि श्रोताहरू खेलाडीको धम्कीपछि राष्ट्रपति गुडलक जोनाथनले टोलीका सिनियर खेलाडीलाई टेलिफोन गरेर बोनस रकम दिनेमा आश्वस्त पारेका थिए ढुक्क हुनुहोस् भनेर चाहिँ उहाँहरूले चाहिँ गुडलक जोनाथन जो नाइजेरियन प्रेसिडेन्ट हुन् उहाँले चाहिँ खेलाडीहरूलाई चाहिँ हामी बोनस कबुल गरे अनुसार चाहिँ तपाईँहरूको पाउने रकम प्लस बोनस पनि दिन्छौँ भनेर चाहिँ कबुल गरेछ खेलाडीले दोस्रो चरणमा पुग्ने बित्तिकै बोनस रकम दिने पूर्व सहमति बिहिबार टोलीका अफिसियललाई स्मरण गराएका थिए समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनासँग 3-2 पराजित भए पनि नाइजेरिया नकआउट चरणमा पुगेको थियो। क्वार्टर फाइनल पुग्न टोलीले सोमबार फ्रान्सको सामना गर्दैछ र क्वार्टर फाइनल पुग्न फ्रान्सलाई जित्नै पर्ने अवस्था हुन्छ। यो नकआउट चरणको खेलमा चाहिँ नाइजेरिया फ्रान्ससँग भेट्दैछ। श्रोताहरू, यसअघि क्यामरुन र घाना पनि खेलाड़ीको बोनस विवादमा परेको थियो, त्यही कारण क्यामरुन टोली ढिलो गरी आयोजना स्थल ब्राजिल पुगेको थियो। पछि क्यामरुनले हरेक खेलाड़ीलाई $10,000 प्रदान गरेको थियो। घानाका खेलाड़ीले पनि अभ्यास बहिष्कार धम्की दिएपछि सरकारी अधिकारी बोनस बाँड्न ब्राजिल पुगेका थिए। अर्को पनि खबर चाहिँ घानासँग खबर के छ भने घानाले चाहिँ घानाको फुटबल बडीले चाहिँ हामी बोनस यानि कि तलब चाहिँ ब्याङ्क ट्रान्सफर गरिदिन्छौँ भनेर चाहिँ भनेको कारणले घानाका खेलाडीले सरकारलाई नपत्याएर क्यासै दिन आग्रह गरेको थियो। यो पनि अर्को समाचार घानासम्मले अफ्रिकी तीन मुलुक क्यामरुन, नाइजेरिया र घाना सम्मिलित थिए। यस्ता काण्डमा यो चाहिँ बोनस र तलबको विवाद रहेको थियो उहाँहरूको आफ्नो देशको फुटबल अथोरिटीसँग, यो चाहिँ फिफासँग होइन। श्रोताहरू, सञ्चार माध्यम आएनसार घानाका खेलाड़ीले जनै 75,000 $1,00,000 प्राप्त गरेका छन्। बोनस विवादका कारण विश्वकपमा असर पर्न नदिन फिफाले आवश्यक कदम चाल्ने बताएको छ। क्यामरुन र घाना दुवै समूह चरणबाटै बाहिरेका छन्। घाना र क्यामरुन त आउट भइहाले तर नाइजेरिया खेलि नै रहेको छ र फिफालाई पनि यो एउटा निकै ठूलो समस्याको रूपमा देखा पर्ने, किनभने खेलाडीहरू अभ्यास बहिष्कार गर्ने र खेल खेल्ने ढिला आउदिने गर्दाखेरि फिफाको नियमित तालिका असर पर्ने हुँदाखेरि चाहिँ उहाँ फिफाले नै पनि यस्ता कुराहरूलाई चाहिँ मध्यनजर राखी केही आवश्यक कदमहरू चालेर यस्ता समस्या समाधान गर्न चाहिँ सम्बन्धित देशलाई चाहिँ पत्रचार गरिसकेको छ र उसले पनि आफ्ना केही उपायहरू चाहिँ अपनाउने कुरा पनि गरिसकेको छ। श्रोताहरू, र यो थियो विश्वकपमा बोनस तलबको विवादको बारेमा जसमा अफ्रिकी मुलुक नाइजेरिया, घाना र क्यामरुन सम्मिलित थिए। र श्रोताहरू, अब फेरि पनि एउटा साङ्गीतिक कोसेली तपाईँको लागि मसँग रहेको छ। तिमी वारी म पारी, तिमी पारी म वारी, रुक्मन लिम्बुको आवाजमा सुमधुर गीत सुनौ, त्यसपछि फेरि यसरी जानकारी रमाइला जानकारी मसँग प्राप्त भएका रोमाञ्चक जानकारी फिफा सम्बन्धी, विश्व नै अहिले फिफासँग फिफाको गेमका लागि, वर्ल्ड कप गेमका लागि चाहिँ एक प्रकारले रणबुल्ल रहेको छ, त्यतै तानिएको छ, त्यतै आकर्षित भएको छ र यस्ता रमाइला जानकारीहरू मिडियामा आउने गरिरहेका छन् र तिनै जानकारीहरू मैले प्राप्त जानकारी प्राप्त खबरहरू तपाईँको लागि, तपाईँको मनोरञ्जनका लागि या तपाईँको जानकारीका लागि चाहिँ प्रस्तुत गरिरहेको छु।
जति माया गरे पनि हो, जति माया गरे पनि थोरै भए जस्तो, थोरै भए जस्तो तिमी पा को सँगै बस्दै काट्नुथियो सोचेको हुन्न कहिले किन होला यस्तो जति माया गरे पनि हो जति माया गरे पनि थोरै भए जस्तो थोरै भए जस्तो तिमी पारी म तिम्रो पुरा गरी हिँड्दा सत्य होला मन मिल्ने छैन तिमी जस्तो जति माया गरे पनि हो जति
तिमी वारी तिमी पारी म वारी हुँदाखेरि माया जति गरे पनि थोरै भए जस्तो हुन्छ सुतारो रुक्मनको रुक्मन लिम्बुको आवाजमा सुमधुर गीत प्रस्तुत गरे तपाईँलाई जानकारी गराइरहेको छु विश्वकपमा भइरहेका विभिन्न रोचकिला जानकारी रोचकिला समाचारहरू रोचकिला खबरहरू अब यस विश्वकपलाई चाहिँ सबैले भनेका छन् तथ्याङ्कमा उत्कृष्ट निकै सफल रूपमा चाहिँ धेरै कुराहरू भएका जस्तो स्टाटिस्टिकल्ली राम्रो तरिकाले खेलिएका खेलाडीहरू पनि राम्रा राम्रा छानिएका र औसतमा एभरेजमा धेरै गोल भएको विश्वकपका रूपमा चाहिँ एउटा चिनिएको छ र यस सबैले भनेका छन् विश्वकपमा आजसम्मको यो 2014 विश्वकप चाहिँ तथ्याङ्कका हिसाबले उत्कृष्ट रहेको छ धेरैभन्दा धेरै फुटबल प्रशंसकले भनिरहेका छन् यसपल्टको विश्वकप अहिलेसम्म हेरेका मध्ये सबैभन्दा राम्रो भएको छ रोमाञ्चक पनि छ समूह चरणका खेललाई आधार मानेर तथ्याङ्क तयार पार्ने हो भने त्यसले भन्छ त्यो सत्य हो लियोनल मेसीको उत्कृष्टता रोबिन भान पर्सीको डाइभिङ हेडर टिम काहिलको बायाँ खुट्टाको भली यी सबै यसपल्टको विश्वकप 2014 रोमाञ्चक र प्रमुख विशेषताका रूपमा प्रस्तुत भए र सबैले चाहिँ यसलाई रमाइलोको हिसाबले र रोमाञ्चकारी विश्वकपको हिसाबले हेरेका छन् र गोलको कुरा गर्ने हो भने फुटबलमा सबैले गोल भएको हेर्न चाहन्छन् समूह चरणमा प्रति खेल औसत गोल 2.83 भनेको 2.83 एभरेजमा चाहिँ प्रत्येक म्याचमा चाहिँ लगभग तीन गोल पनि होइन 2.8 गोल्सको हाराहारीमा एउटा एभरेज गोल रहेको थियो यो त वास्तवमै धेरै राम्रो हो योभन्दा बढीको गोल औसत हेर्ने हो भने 1958 विश्वकपमा फर्कानुपर्छ श्रोतहरू 1958 वर्ल्ड कपमा चाहिँ एभरेज चाहिँ 2.83 गोलभन्दा पनि धेरै भएको छ त्यसलाई त्यसपछि चाहिँ यो चाहिँ निकै राम्रो औसत भएको गोल भएको एउटा विश्वकपका रूपमा चाहिँ सबैले हेरेका छन् त्यसैले गोल भएपछि सबैलाई आनन्द आउँछ रमाइलो आउँछ आफ्नो टिमले गोल गरेपछि र गोल जति बढ्यो त्यति धेरै रमाइलो हुँदै जान्छ, जस्तो हिजो भएको थियो एक एक गोलको बराबरीमा अघि बिहान भनौँ, र अन्तिममा गएर पेनल्टी खेलमा चाहिँ ब्राजिलले क्वार्टर फाइनलमा पुगेर पुग्नको लागि जित हासिल गर्यो। र अन्तिम क्षणको विजयी गोल पनि यस धेरै भए यसपालि, र त्यसैले यसलाई रोमाञ्चक विश्वकप बनायो। फुटबलमा अन्तिम समयमा गोल हुन्छ र त्यो खेल नै निर्णायक हुन्छ भन्ने के चाहियो। सन् 1999 न्यू क्याम्पमा भएको युरोपेली च्याम्पियन्स लिगको फाइनल कसले बिर्सन सक्छ र यसपल्ट ब्राजिलमा 7 खेलका निर्णायक गोल अन्तिम 5 मिनटमा सम्म भएका थिए, यस्तो विश्वकप कहिले पनि भएको थिएन, त्यसैले यो एउटा रोमाञ्चक विश्वकपका रूपमा चिनिएको छ। त्यस्तै दुवै पक्षको गोलको कुरा गर्दाखेरि फुटबलमा धेरै गोल भयो भने राम्रो हुन्छ, तर त्यो एक पक्ष हुने हो हुनु भने हुन्न, त्यो भयो भने त एक पक्ष भयो भने त अर्को टिम एकदम लुजर हुन्छ, अर्को टिमले चाहिँ त्यसलाई दबावमा पार्छ। यसपल्ट विश्वकपका 47% खेलमा दुवै पक्षबाट गोल भएका छन्, 47% खेलहरूमा चाहिँ दुवै टिमले गोल गरेका छन्। र सन् 1982 विश्वकपको कुरा गऱ्यौँ, सबैभन्दा बढी 56% 56% गेम्सहरूमा दुवै पक्षले गोल गरेका थिए र दुवै प्रतिद्वन्दी टिमले गोल गरेका थिए यस पटकको विश्वकपमा 1982। र अहिले चाहिँ दोस्रो ठुलो दुवैपट्टिको गोल गर्ने एउटा तथ्याङ्क रहेको छ यसमा। सन् 2006 विश्वकपमा भने 38% मात्र दुवै पक्षबाट गोल भएका थिए, निकै कम, भनेपछि निकै दबावको खेल, निकै राम्रो टिम राम्रो भएर गएको थियो र नराम्रो टिमले धेरै गोल खाएको थिए भन्ने कुरा पुष्टि हुन जान्छ यसबाट। र अर्को भने यसमा यसपालिको विश्वकप एकदमै चर्को प्रतिस्पर्धाको रूपमा देखियो, र चर्को प्रतिस्पर्धाको रूपमा देखिएकाले गर्दा यसलाई एउटा रोमाञ्चक र तथ्याङ्कगत हिसाबले चाहिँ निकै सफल, निकै बडो जोरदार भएको चाहिँ विश्लेषण गरिएको छ। खेलको अन्त्यसम्ममा कौतूहलता कायम भएका खेल यसपल्टको विश्वकपका विशेषता रहे। ब्राजिलमा यसपल्ट 44% खेलको नतिजामा गोल अन्तर एक गोल मात्र रहेको छ, जस्तो 44% खेलहरूमा चाहिँ एक गोलको अन्तरले मात्रै नतिजा चाहिँ भयो, जसले गर्दा 44% गेमहरूमा एक गोलको अन्तरले मात्र खेल जितियो भन्न खोजेको श्रोताहरू। सन् 1990 विश्वकपमा यस्तै भएको थियो, तर त्यति बेला खेल रोमाञ्चक भन्दा बढी निरस थियो, त्यतिखेर त्यति रमाइलो भएको थिएन। र यसपालिको खेल निकै नै एक एक गोलको अन्तरले विजयी भएका खेलहरू निकै नै भए। सन् 1974 विश्वकपमा सबैभन्दा कम 17% खेलमा मात्र एक गोल अन्तरको जित हार भएको थियो। जस्तो एक गोल अन्तरले हार जित भयो भने खेल निकै रोमाञ्चक हुन्छ, एक गोल लाउने बित्तिकै बराबर हुन्छ, त्यसैले गर्दाखेरि एक गोल 1974 खेलमा 17% मात्रै खेल एक गोलको अन्तरमा जित हार भएको थियो, र यसले गर्दाखेरि त्यति रोमाञ्चक हुन्न, एक गोलको अन्तर भयो भने निकै रमाइलो खेल हुन्छ, रोमाञ्चक हुन्छ खेल, टिभीमा हेर्नेले पनि र स्टेडियममा गएर हेर्नेले पनि निकै रमाएर खेल हेर्ने गरेको देखिन्छ। र स्पष्ट विजेता पनि यसपालि देखिएका छन् निकै टिमहरू। सन् 1990 र 94 विश्वकपमा 78% खेल जित हारमा टुङ्गिए, अर्थात् बराबरी धेरै भएनन्। यसपल्ट ब्राजिलमा कीर्तिमानी 83 खेलको स्पष्ट नतिजा आएको छ, जस्तो 78% खेलमा मात्रै स्पष्ट नतिजा आएको थियो 1990 र 1994 भने यसपटक 83% खेलहरू जति समो चरणको खेललाई चाहिँ मध्यनजर राख्ने भने खालि अहिलेको त नकआउट चरणको खेल त दुईवटा खेल मात्रै भयो अघि बिहान, त्यस खेललाई यसमा समाहित गरिएको छैन, खालि समो चरणको खेल जति खेल भए ती खेलमध्ये चाहिँ 83% खेलको स्पष्ट नतिजा आएको छ, जस्तो ड्र नभएको एउटा यसलाई लिन सकिन्छ उदाहरणको रूपमा, स्पष्ट नतिजा एकले दुई गोलको अन्तरले या कि फराकिलो अन्तरले जितेको खेलहरू चाहिँ यसमा पर्दछन्। यसपल्ट धेरै गोल भइरहेका छन्, त्यसको अर्थ धेरै स्पष्ट नतिजा आइरहेका छन् श्रोताहरू। रोचकिलो खबर यो पनि रहेको थियो। र विश्वकप चलिरहँदा बोलिभियामा भने एउटा रमाइलो अर्को घटना आएको छ, विश्वकप सम्बन्धी होइन, फुटबल सम्बन्धी होइन, एउटा घडी सम्बन्धी, घडी पनि एउटा विश्वकपको अभिन्न अङ्ग हो. घडी छैन भने फुटबल खेल अधुरो नै हुन्छ, के का आधारले खेलाउने होइन. तर बोलिभियाले चाहिँ एउटा अनौठो समाचार यसपालि पस्किएको छ. फुटबल खेल चलिरहेको बेला दक्षिण अमेरिकी राष्ट्र नै फुटबलमा निकै दमदार भएर देखिएका छन् र दक्षिण अमेरिकी राष्ट्रलाई यो बेला फुटबलको मौसममा एउटा रोचकले समाचार प्रस्तुत गरेको छ. दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा उल्टो घुम्ने घडीको प्रचलन सुरु गरेको छ. लापाज सहरस्थित बोलिभियाली संसद भवनमा राखिएको घडी मा अङ्कहरू उल्टो क्रममा राखिएको छ भने घडीका सुईहरू पनि उल्टै घुम्छन्. बोलिभियाका विदेश मन्त्री डेभिड चुखुएन्साले घडीलाई दक्षिणको घडी नाम दिएका छन्, साउथ अमेरिकाको घडीको नाम दिएका छन्. उनका अनुसार घडीमा गरिएको परिवर्तन बोलिभियाली नागरिकलाई आफ्नो सांस्कृतिक विरासतको संरक्षणप्रति जागरूक गराउने उद्देश्यले गरिएको हो. यो परिवर्तनका माध्यमबाट आम नागरिकलाई स्थापित मान्यतालाई चुनौती दिन सकिने र नयाँ एवं सृजनात्मक ढंगले सोच्न सिकाउने पनि उनले बताए. दक्षिणको घडी श्रोताहरू उल्टा घुम्ने घडी, उल्टा नम्बर भएको घडी. कसले भन्छ घडीको सुईले एउटै दिशामा मात्रै घुम्नुपर्छ भनेर? हामी सधैँ अरूको कुरा मात्रै किन मान्ने? हामी पनि नयाँ केही सोचौँ, नयाँ केही गरौँ, सृजनात्मक हौं भन्ने कारणले हामीले यो एउटा सिस्टम ल्याएका हौं भनेर चाहिँ त्यहाँ विदेश मन्त्री डेभिड चोखुएन्साले बताएका छन्। हामी नयाँ ढंगले किन नसोच्न सक्दैनौं? उनले भने हामीले कुनै पनि चीजलाई जटिल बनाउनु हुँदैन. हामीले के ध्यानमा राख्नुपर्छ भने हामी उत्तरी होइन, दक्षिणी अमेरिकामा छौं, त्यसैले सोही अनुसार चाहिँ काम गर्नुपर्छ भनेर चाहिँ त्यहाँ भनिएको छ. र अलरेडी उल्टा घुम्ने घडी र उल्टा नम्बर अङ्कित घडी चाहिँ पार्लियामेन्ट हाउसमा चाहिँ राखिसकिएको छ. हालै बोलिभियामा भएको G77 बैठकमा पनि विभिन्न देशका प्रतिनिधिमण्डलको टेबलमा यस्तै घडी राखिएको उनले बताए. प्रतिनिधिमण्डललाई जुन घडी दिएको थियो त्यसको आकार बोलिभियाको नक्सा जस्तै थियो, गोलो नभएर बोलिभियाको जस्तो म्याप छ त्यस्तै अनुसारको घडी, उल्टा घुम्ने घडी, उल्टा नम्बर अङ्कित घडी राखिएको थियो. यसमा चिलीको विवादित भूभागलाई पनि बोलिभियाकै अङ्गका रूपमा राखिएको थियो, जसलाई बोलिभियाले आफ्नो भएको दावी गर्दै आएको छन्। जे जस्तो समस्या साउथ अमेरिकामा भए पनि विश्वकपमा साउथ अमेरिकन टिमहरूले निकै उत्कृष्ट खेल देखाएका छन् र साउथ अमेरिकन टिमकै एकजना खेलाडीले एउटा यसपालिको वर्ल्ड कपमा हङ्गामा मचाए, निकै रचकिलो खबर. जे जस्तो विवाद भए पनि चिली र बोलिभियाको आफ्नो आफ्नै विवाद छ श्रोताहरू. र जे भए पनि यो एउटा उल्टा घुम्ने घडीको समाचार, उल्टा घुम्ने घडीको पद्धति ल्याइसकेका छन् बोलिभियामा. यो घडी प्रयोगका लागि आम नागरिकलाई बाध्य नपारिनु उनले बताए. यदि तपाईँ दक्षिणको घडी किन्न चाहनुहुन्छ भने किन्नुहोस् उनले भने, होइन उत्तरकै घडी प्रयोग गर्न पनि चाहनुहुन्छ भने त्यही लगाउनुहोस्. र उल्टा घुम्ने घडी, उल्टा अङ्कित घडीको बारेमा तपाईँलाई जानकारी गराउँदै थिएँ. साथसाथै र हामीसँग म जाने बेला भइसकेको छ श्रोताहरू. म जानुभन्दा अगाडि मेरा मित्र सञ्जय पुरीजीलाई यहाँ स्वागत गर्न चाहन्छु. स्वागत छ सञ्जयजी.
थ्याङ्क यू देवीजी. हामीहरू लास्ट विकदेखि फुटबलकै कुरा गरिरहेछौँ होइन, फुटबल यो सुरु भएदेखि, विश्वकप सुरु भएदेखि फुटबलकै चर्चा भइरहेको छ.
अहिले मिडिया नै फुटबलमय भएको छ भने
मिडिया मात्रै होइन, अहिले यसो समग्रमा हेर्नु हो भने खेलप्रेमीहरू, जति पनि खेलप्रेमीहरू छन् अहिले सबै यो विश्वकपमै केन्द्रित भइरहेका छन्। तर लन्डनमा ओम्ले चलिरहेको छ होइन,
ओम्बल्डन
चलिरहेको छ, के अरे टेनिस प्रतियोगिता, तर त्यसले पनि त्यति राम्रो चर्चा पाएको छैन.
त्यो पनि हो, विश्वकप हुँदाहुँदै श्रीलङ्का र इङ्ल्यान्डको
क्रिकेट म्याच अन्त अस्ट्रेलियाको कुरा गर्नुपर्दाखेरि अस्ट्रेलियाको त अहिलेको फुटी सिजन हो,
फुटी अस्ट्रेलियनहरू त त्यतै जान्छन् भनेर अस्ट्रेलियामा धेरै जम्मा चाहिँ ब्राजिलतिर
तानिएका छन् बिल्कुलै.
त्यही कारणले पनि सञ्जयजी हामी पनि एउटा रेडियो कार्यक्रम मिडियाको मान्छे भएकोले गर्दा फुटबललाई टाढा राख्न सक्दैन,
बिल्कुलै सक्दैन. म त अझै स्पेसली कहिलेकाहीँ मौका मिल्यो भने खेलिहाल्ने मान्छे होइन, त्यो भएर फुटबलदेखि त टाढै रहन सक्छ.
आज सामग्री के प्रस्तुत गर्दैछ तपाईँ?
हामीहरूको सामग्री अब हामी पनि यही विश्वकप फुटबलकै सेरोफेरोमा रहेर अनि त्यसपछि मिठा मिठा गीत सङ्गीत र अन्य रोचक प्रस्तुतिहरू छन् र साथमा हाम्रो एकजना स्थानीय कलाकार पनि आउनु भएको छ इन्टरभ्यूको लागि. श्रोताहरूलाई रेडियो ट्युनियन नै गर्न भन्न चाहन्छु र आज बिहान भएको खेल हेर्नुभयो तपाईँले,
ब्राजिल र चिलीको गेम हेरे, अर्को चाहिँ गेम हेरिन, तर अर्को पनि रोमाञ्चक नै भयो भन्ने चाहिँ समाचार पाइयो।
तर रोमाञ्चक नै, अब उरुग्वे जस्तो देशलाई कोलम्बियाले दुई गोलले हराउँदाखेरि अलिकति भन्न नसकिने अवस्था देखियो क्या।
तपाईँलाई के लाग्छ उरुग्वेमा लुइस सुआरेजको कमी भयो कि?
बिल्कुलै बिल्कुलै, लुइस सुआरेजको कमी भएकै हो त्यहाँनिर, उनको एउटा सानो मिस्टेकले गर्दाखेरि एउटा राष्ट्रले नै भनौँ न एउटा सम्भावना गुमाउन पुगेको।
एकजना युवा खेलाडी चम्के नि, जेम्स रोड्रिगेज,
उनको खेल मैले त्यति उरुग्वे र उनको त्यो कोलम्बियाको गेम चाहिँ हेर्न पाएन, किन भन्दाखेरि ब्राजिल र चिलीको म्याच
गर्दाखेरि
पाइएको छैन।
ल सञ्जयजी, तपाईँको कार्यक्रम एकैछिनमा आउनेछ र म चाहिँ यहाँबाट बिदा माग्न चाहन्छु र जाँदा जाँदै तपाईँको लागि एउटा गीत छोड्न चाहन्छु, सिक्किमका नेपाली कलाकार मनोज राईको आवाजमा, र यो गीत पश्चात साङ्ग्रेलाका आवाजहरूका साथीहरू तपाईँलाई चाहिँ मनोरञ्जन दिलाउनको लागि तैनात हुनुहुन्छ।